قرآن میں بے شمار عجائب و غرائب ہیں، یہ لفظ عجائب و غرائب معجزات اور کرامات کی طرح ہے، بے مثال خوبیاں ہیں، اور ان میں سے قرآن کی ایک بہت بڑی خوبی یہ بھی ہے کہ اس کا ہر بنیادی اور اہم موضوع جو سماوی حکمتوں کا خزانہ ہے اپنی جامعیت میں تمام قرآن کو سما لیتا ہے۔ عجیب بات یہ ہے کہ آپ قرآن کے جس اہم موضوع کو سامنے رکھیں گے اور اس پر غور و فکر کرنا چاہیں گے تو اس وقت سارے قرآن کا رخ آپ کے اس موضوع کی طرف ہو جاتا ہے، اور ایسا لگتا ہے کہ بس پورے قرآن میں یہی موضوع پھیلا ہوا ہے جس کو آپ نے لیا ہے اور جس پر آپ لکھنا چاہتے ہیں یا بولنا چاہتے ہیں یا غور و فکر کرنا چاہتے ہیں۔ یہ قرآن کی عادت ہے، اور قرآن کی ایک بہت بڑی خوبی ہے، یہی سبب ہے کہ قرآن کسی دنیوی کتاب کی طرح چیپٹرز میں تقسیم نہیں ہے۔ اگرچہ قرآن کی سورتیں یعنی سورے الگ الگ ہیں، لیکن اس کے مضامین الگ الگ نہیں ہیں، اس کے موضوعات ایک دوسرے میں چلے گئے ہیں۔ اس کے موضوعات جب ایک دوسرے میں چلے گئے ہیں تو یہ اس حقیقت کا ثبوت ہے کہ قرآن کی تمام آیتیں ہر مضمون پر روشنی ڈالتی ہیں۔ یہ کیوں ایسا ہے؟ اس کی ایک وجہ یہ ہے کہ خداوند عالم کے جتنے صفاتی نام ہیں سب سے پہلے وہ آپس میں ملے ہوئے ہیں۔ مثلا رب کا اسم خالق کے اسم کے ساتھ ملا ہوا ہے، وہ اس طرح کی ایسا نہیں کہ خداوند عالم ایک وقت میں انسان کو پیدا کرتا ہے اور دوسرے وقت میں اس کو پالتا ہے، بلکہ دراصل تخلیق بھی اور تربیت بھی ایک ساتھ ہے، جس کی ایک مثال یہاں ایک مینار سے دی گئی ہے کہ دیکھیے کہ انسان کی ہستی اور اس کی تعمیر و ترقی ایک مینار کی طرح ہے۔ اگر کوئی ایسا مینار زندہ ہوتا تو اس کی تخلیق اور تربیت کس طرح ساتھ ہے اس کا نمایاں طور پر پتہ چلتا، یعنی مینار کا جو درجہ بن رہا ہے یا تعمیر میں جس بلندی تک وہ پہنچا ہوا ہے وہی پر اس کی تربیت بھی ہوتی ہے۔ جیسی جیسی تخلیق ہوتی ہے ویسی ویسی اس کی تربیت ہوتی جاتی ہے۔ صرف یہی نہیں کہ جس میں میں نے دو اسموں کی مثال دی، بلکہ تمام خدا کے اسم ایک دوسرے میں ملے ہوئے ہیں۔ یہ اس لیے کہ دراصل خدا کا ایک ہی نام ہے اور وہ اسم اعظم ہے، اور عقل بھی یہی بتاتی ہے کہ خدا جس طرح ایک ہے تو اس طرح اس کا نام بھی ایک ہونا چاہیے، اس کی صفت بھی ایک ہونی چاہیے۔ یہ بات الگ ہے کہ خدا کے ایک ہی نام کی طرح طرح سے وضاحتیں کی جاتی ہیں، یہ بات الگ ہے، لیکن حقیقت میں خدا کا ایک ہی نام ہے اور وہ اسم بزرگ ہے جو زندہ ہے، اور باقی جتنے کثیر نام ہیں وہ سب اس ایک نام کی وضاحتیں ہیں۔ اس سے آپ کو اندازہ ہوا ہوگا کہ کس طرح خدا کے یہ صفاتی نام ایک دوسرے کے موضوعات میں چلے جاتے ہیں۔ تو جب بنیادی بات یہی ہے تو اس میں کوئی تعجب نہیں کہ قرآن کو بھی اسی قانون کے مطابق ہونا چاہیے جو قانون خدا کے ناموں کے لیے ہے۔ اور کتنی اچھی بات ہے کہ اگر ایک مومن قرآن میں کسی اہم موضوع کو لیتا ہے تو اس کی دلیلیں اور شہادتیں ہر ہر آیت سے مل سکتی ہیں. جیسے شہد کی مکھی کولوں کے رس کو لے کر شہد بنا دی ہے, اور شہد کو سامنے رکھ کر آپ سوچیں کہ باغ و گلشن میں جتنے پھول ہیں ان کا رشتہ کیسا ہے یا ان کی وحدت کیسی ہے, وہ کس طرح ایک دوسرے کے ساتھ موافق ہیں. اور دوسری مثال ایک میدان کی ہے, ایک ایسا میدان جو ہر طرف سے ہموار ہے, اس میں اونچ نیچ نہیں ہے. اس میدان کے بیچ میں ایک چشمہ بہتا ہے. اب لوگ اس میدان کو آباد کرنا چاہتے ہیں تو ان کے لیے کوئی مشکل نہیں کہ وہاں سے ایک نہر کو تعمیر کریں. لوگ جتنے اس میدان میں رہنا چاہتے ہیں یا بسنا چاہتے ہیں وہ بہ آسانی اپنی زمین کی طرف نہر کی تعمیر کر سکتے ہیں, کیونکہ میدان ہموار ہے. لہذا اس چشمے کا رخ کسی ایک طرف کو نہیں بلکہ چاروں طرف کو ہو سکتا ہے. قرآن میں ایک لفظ ہے یفجرونہا تفجیرا, بہشت کے ایک نہر کے سلسلے میں. بہشت کے چشمے ایسے ہیں کہ ان چشموں میں سے اہل بہشت جس طرف کو نہر لے جانا چاہیں گے, اس بہشت کے چشمے کو جس طرف بہانا چاہیں گے اس طرف کو بے آسانی بہا سکیں گے. کیونکہ دنیا کے پانی کے لیے اونچ نیچ کا سوال ہوتا ہے, لیکن جو علم کا پانی ہے اس کے سامنے کوئی اونچ نیچ نہیں ہے. اس کے سامنے جو جگہ ہے وہ ہموار ہی ہموار ہے, بلکہ کہنا چاہیے کہ علم کے پانی کو پستی سے بلندی کی طرف بھی بہا کیا جا سکتا ہے. ان مثالوں سے ظاہر ہے کہ قرآن میں شفا اور دوا کا مضمون کیسا ہے اور کس شان سے قرآن میں اس کو مقام ملا ہے. ایک حدیث مذکور ہے, العلم علمان, علم الادیان و علم الابدان. علم کی بنیادی شاخیں دو ہیں, یا کہ علم کی دو قسمیں ہیں. ایک علم کا تعلق مذاہب کو بیان کرنے سے ہے, اور دوسرے علم کا تعلق بدنوں کی صلاح و فلاح کو پیش نظر رکھنے سے متعلق ہے. یہ تو ظاہری طب کی اہمیت کی بات ہو گئی کہ جہاں اسلام میں طب اور ڈاکٹری کو یہ اہمیت حاصل ہے کہ دین کا علم جتنا بڑا اور وسیع ہے اتنا ہی بڑا اور وسیع بدن سے متعلق علم ہے. اس میں بدنی علوم کی تمام شاخیں آ گئی اور ڈاکٹری کا علم بھی آ گیا, اس میں سائیکولوجی بھی آ گئی. اگر ایسا ہے تو اس کی حمایت قرآن سے ہونی چاہیے, اس کی شہادت قرآن سے ملنی چاہیے, اس کے نمونے قرآن میں ہونے چاہیے, بلکہ بیشتر علوم قرآن میں ہونے چاہیے. قرآن سے متعلق یہ ارشاد بھی ہے کہ وہ تبیان لکل شیء ہے. قرآن ہر چیز کو بیان کرتا ہے, ہر چیز کو بیان کرتا ہے, اور خاص طور سے ضروری چیزوں کو بیان کرتا ہے. لیکن ہر چیز کو وہ بیان کرتا ہے تو وہ اپنے ظاہر سے بیان نہیں کرتا ہے. قرآن ظاہر اور باطن ملا کر قرآن ہے. قرآن تنزیل اور تاویل ملا کر قرآن ہے, اور قرآن نہ صرف ظاہر میں قرآن ہے बल्कि बातिन में भी कुरान है। और कुरान की गुंजाइश इतनी बड़ी है कि सारी कायनात की हिकमतें कुरान में मजमू मलफूफ हो गई है। इसलिए जब आप किसी मजमून को लेते हैं तो कुरान का खासा यही है कि बस कुरान में सर तासर वही मजमून नजर आने लगता है। मिसाल के तौर पर अकल के मौजू को लीजिए, तो चूंकि ये बड़ा अहम भी है तो आपको कुरान में ऐसे फैसले मिलेंगे कि कुछ लोगों को न जानने वाले और कुछ लोगों को जानने वाले करार दिया जाता है। लेकिन ये जानना और न जानना दीन से मुतालिक है, दुनिया से मुतालिक नहीं। और जब आप इल्म की या अकल की तारीफ करेंगे तो उसमें भी इसी दीनी मेयार को सामने रखना होगा। मिसाल के तौर पर जब आप कहते हैं कि इल्म के मानी है जानना, लेकिन सवाल होगा कि किस चीज को जानना? दीन को जानना और हर चीज को उसकी हकीकत तो असलियत के मुताबिक जानना, ये इल्म। और अगर आप इस तारीफ की तख्सीस नहीं करेंगे, इसको आम तौर पर रखेंगे, तो फिर फैसला नहीं होगा। क्योंकि कोई मोटर चलाना जानता है, कोई कारखाने का काम जानता है, कोई किसी पीछे की महारत रखता है, कोई किसी बात को जानता है, कोई किसी कहानी को जानता है, किसी किस्से को जानता है, किसी रिश्ते को जानता है, किसी चीज को जानता है, किसी फन को जानता है, तो हर शख्स कुछ न कुछ जानता है। क्या इस निस्बत से आप हर शख्स को आलिम कह सकेंगे या आलिम करार देंगे? नहीं। यहां मकसद मकसूद दीन है, और इससे बढ़कर और क्या अकल हो सकती है कि एक शख्स दाना को जानता है। बेशक खुद अगरचि दाना नहीं है, लेकिन उसको पता है कि दाना कौन है इस दुनिया में। जो शख्स दुनिया में इमाम को जानता है, इमाम को पहचानता है, तो इससे ज्यादा बुनियादी दानिश और अकल कोई नहीं है कि उसने इस दुनिया के लोगों में से दाना को पहचान लिया, जिस तरह से भी हो, और जान लिया। तो यह अकल की बात है, एक ऐसी अकल की बात है कि इससे बुनियादी अकल कोई नहीं है। यहां यह भी कहा गया है कि जानना जो है वो अकल की सेहत की दलील है, और न जानना जो है वो अकल की बीमारी की अलामत है। इसके साथ साथ ये भी कहा गया है कि सूरह फातिहा के मुताबिक जिन लोगों पर गजब हो गया है वो एक ऐसी बीमारी में मुबतला हो चुके थे कि जिसका कोई इलाज नहीं। तो गजब का मतलब ये है, मिसाल के तौर पर कुरान में है कि कुछ लोगों ने नाफरमानी की तो अल्लाह ने उनको मसख कर दिया, वो बंदर और सुअर बन गए। चाहे ये बंदर और सुअर जाहिरी सूरत में थे या तावीली तौर पर थे, इसमें बंदर और सुअर के बन जाने के दो इम्कान हैं। एक ये कि एक शख्स से इतना मसख हो जाए कि इंसानियत के बदन से और शक्ल से महरूम होकर वो दिदाई जाहिर के सामने एक बंदर बन जाए, एक सुअर बन जाए, एक ये बात है। और दूसरी बात ये है कि शक्ल ऐसी ही रहे और बदन भी वही रहे, लेकिन उस के अंदर जो जमीर की कैफियत है, जो दिल की हालत है, जो अना है, वो बंदर बन जाए। हमें किस तरह सोचना चाहिए? खुदा की कुदरत और तवानाई हर वक्त और हमेशा होती है, और अगर खुदा का गजब है किसी तरह से, वो भी हमेशा है। ऐसा नहीं कि बेचारे एक जमाने के लोग ऐसे हो गए कि तो सचमुच गजब हो गया और मखसूस गजब हो गया, ऐसा नहीं है। खुदा की जो भी सिफत है या खुदा की जो भी सजा है वो हमेशा और हर वक्त मौजूद है। खुदा का जो भी इनाम है वो भी हर वक्त है। ये कैसे हो सकता है कि खुदा की आदत में तब्दीली वाक़ हो जाए? दुनिया के अंदर बहुत से ऐसे लोग हैं जो इंसानियत की शक्ल से मसख हो चुके हैं, वो बंदर बन गए हैं, वो सुअर बन गए हैं। फिर भी ये बात मुकम्मल नहीं है, कुछ और इसमें वजाहत की जरूरत है। बंदर बनने की क्या मानी? जो इंसान बेहकीकत हो, नकल ही करता हो, अकल की सिफत से आरी हो, वो कहता है कि ऐसा कहा गया था, ऐसा किया गया था। तो बंदर भी इंसान नहीं है, लेकिन इंसान की बहुत सी बातों की वो नकल करता रहता है। ऐसे मानों में आपको बहुत से बंदर मिलेंगे। और सुअर की क्या खासियत है? इस सिलसिले में हमें सबसे पहले यह जानना होगा कि जब तक हर मखलूक का अपना कोई खासा न हो तो वो मखलूक दूसरी मखलूक से अलग नहीं हो सकती। खासा हर चीज का एक खासा है, न सिर्फ हैवान और इंसान इन खसूसियात में अलग अलग हैं, बल्कि ये खासियतें इस हद तक तकसीम हो जाती हैं कि एक आदमी और दूसरे आदमी में भी अगर फर्क है और एक इंसान दूसरे इंसान से अलग पैदा हुआ है तो उसकी गरज यह है कि एक अलग खासियत उसको दी जाने वाली है और उसमें जुदागाना एक खासियत पैदा होने वाली है, और अलग अच्छे या बुरे काम के लिए उसको जुदा पैदा किया जा रहा है। तो ये खासियत की बात है। इसी तरह बंदर की एक खासियत है, सुअर की भी खासियत है। सुअर की खासियत क्या है? हमारे बुजुर्गान दीन की किताबों की रोशनी में पता चलता है कि उसमें हिर्स है, तमा है। वह हर पाक पलीत चीज को खा जाता है, और जब वो किसी खेत की फसल पर टूट पड़ जाता है तो उस फसल में से जितना वो खा सके खाता है, फिर भी उसको सुकून नहीं मिलता है, उसकी हिर्स की प्यास नहीं बुझती है। फिर उस खेत में वो लौटता है, जब उसके पेट में जगह बाकी नहीं रहती है तो फिर वो सोचता है कि किस तरह और ज्यादा खाए। वो नहीं खा सकता, जब नहीं खा सकता है तो लौटता है। वो समझता है कि इसी तरह भी उस फसल को, सारी फसल को अपनाए और अपने जिस्म पर माले। जिस तरह बाज जबानों में, बाज कल्चर्स में ये कहा जाता है कि मैंने खाया और पेट के भर जाने की हद तक खाया, और मैं कितना खाऊंगा, क्या मैं इसको अपने बदन पर मालूंगा? हमजा की रिवायत में ऐसा कहा जाता है, जब कोई मेजबान इसरार करता है कि खाइए खाइए खाइए, वो कहता है कि मैंने तो खा लिया, पेट भी भर गया, अब क्या मैं इसको मजीद अपने जिस्म पर मालूंगा? बिल्कुल इसी तरह सुअर ये कोशिश करता है कि पेट के भरने की हद तक खाए और जो बाकी बचता है उसको अपने जिस्म पर माले। उसकी तमा इस हद तक है। अब दीन के मुकाबले में किसी शख्स की इतनी तमा बढ़ जाए, दुनियावी तमा, नफसानी तमा, कि उससे दीन की फसल तबाह हो जाए, तो कानून कुरान की नजर में ऐसा शख्स सुअर है। जब आप इस तारीफ की रोशनी में देखने लगेंगे तो इस दुनिया में आपको बहुत से सुअर खिंजीर नजर आने लगेंगे। तो यह है कि अल्लाह का जब गजब किसी कौम पर या कुछ अफराद पर या किसी फर्द पर नाजिल हो जाता है تو اس کو مرضی لا علاج لاحق ہو جاتا ہے، پھر اس کا علاج نہیں بنتا. اس کی ظاہری مثال یہ کہ اگر کچھ لوگ سور بن گئے ہیں تو ان کو روحانی علاج سے کس طرح ٹھیک کیا جا سکتا ہے، یہ تو بات ناممکن ہے. لیکن قرآن کی حکمت کو نہ سمجھنا کتنا نقصان دہ ہے کہ ایک شخص یہ سمجھتا ہے کہ زمانے ماضی میں ایسا ایک واقعہ ہوا تھا اور پھر مطمئن ہو کر رہتا ہے. تو پھر خوف خدا کس طرح ہوا؟ یہی سبب ہے کہ خوف خدا کا تعلق علم سے ہے. انما یخشى اللہ من عباده العلماء. آپ کو پتہ چلا کہ علم انسان کو کیا کیا چیزیں دکھاتی ہیں. صحیح معنوں میں خدا کے غضب کو علم دکھاتا ہے. علم کی روشنی میں پتہ چلتا ہے کہ انسان کس طرح خدا کے غضب سے دوچار ہو جاتے ہیں. اور علم نہیں ہے تو پھر خوف خدا نہیں ہو سکتا. خوف دیکھنا ہوگا کہ خوف حیوان میں بھی ہے، خوف نادانوں میں بھی ہے، خوف انسان کے بہت سے طبقات میں پایا جاتا ہے. کیا یہ بھی ایک خوف خدا ہو گیا کہ ہم حیوان ہی کی طرح ڈریں؟ اور کافی بھی ڈرتے ہیں، اور دنیا کے مختلف مذاہب میں خوف خدا کا تصور تو ہے، لیکن خوف خدا علم کی روشنی میں ہونا چاہیے تاکہ معلوم ہو کہ کہاں اور کس طرح خدا کا غضب ہوتا ہے. دوسری بات اس سلسلے میں جو مفید ہے، آپ نے خدا کے ناموں کو دیکھا ہوگا، ان میں سے کسی میں غضب کا نام نہیں ہے. قرآن کے ایک مقام پر غضبان کا ذکر ہوا ہے، لیکن یہ حضرت موسیٰ علیہ السلام کے لیے استعمال ہوا ہے کہ وہ کوہ طور پر گئے ہوئے تھے، اس کی قوم کو سامری نے گمراہ کر دیا تھا، جس کے نتیجے میں حضرت موسیٰ علیہ السلام غضبناک ہوئے تھے. اس لیے قرآن نے دین کے خاطر موسیٰ علیہ السلام کو غضبناک قرار دیا، یعنی یہ غضب سے متعلق نام ان کو دیا. مگر خدا کے متعلق کوئی ایسا نام نہ تو قرآن میں ہے، نہ قرآن سے باہر خدا کے ان صفاتی ناموں میں ہے، پھر اس کی کیا وجہ؟ لیکن فعل میں تذکرے میں آپ کو ملے گا، اور اسلامی قسم میں بھی آپ کو یہ بات ملے گی کہ جب بعض معاملات میں قسم کھائی جاتی ہے تو اس میں یہ کہا جاتا ہے کہ خدا کا غضب ہو، یہ قرآن ہی میں ہے. تو فعل خدا میں اس کا ذکر ہے، اسم خدا میں اس کا ذکر نہیں ہے. اس مسئلے کو ہم کس طرح سلجھائیں؟ دیکھیے، خدا کے جو اولیاء ہوتے ہیں انہی میں خدا کی صفات پائی جاتی ہیں. بہت سی صفات ایسی ہیں جو انبیاء و ائمہ میں پائی جاتی ہیں یا خلیفہ خدا میں پائی جاتی ہیں. تو خلیفہ خدا کا غضبناک ہو جانا اللہ کا غضبناک ہو جانا، تو اللہ کا غضب براہ راست نہیں بلکہ بالواسطہ ہے. اور اس کی دوسری نظیریں بھی قرآن سے مل سکتی ہیں کہ خدا نے حضرت عیسیٰ علیہ السلام کی زبان پر کچھ لوگوں کو لعنت بھیجی تھی، اور حضرت داؤد علیہ السلام کی زبان پر کچھ لوگوں کو لعنت بھیجی تھی. سوال یہ پیدا ہوتا ہے کہ خدا کو کیوں ایسا کرنا چاہیے کہ رحمت ہو تو براہ راست لوگوں کو بھیجے، اور لعنت ہو تو اپنے دوستوں کو بدنام کرے، نہیں بری چیز جو ہیں اپنے دوستوں کے توسط سے بھیجیں اور اچھی چیزیں خود بھیجیں؟ ایسا نہیں ہے، تمام چیزیں اور ہر چیز. اس لیے کہ جو چہرہ خدا ہے وہی زبان خدا بھی ہے. رحمت ہو لعنت ہو، مہر ہو قہر ہو، سب کچھ اسی زبان خدا سے صادر ہو جائے. لیکن ایک بات मैंने पहले लफ्ज को इस्तेमाल किया ये आम मुहावरे के मुताबिक, मगर कहर जो लफ्ज है उसमें बुराई का तसव्वुर नहीं है। कहर जबरदस्ती को कहते हैं, कहरमान जोर और जबरदस्ती से किसी अच्छे काम को करना, वो कहर जिसे मुतलक एक नाम है आहार इस माना में, यानी कहर और गजब में फर्क है। वहुवल काहिरु फौके फौके इबादिही, और अल्लाह काहिर है अपने बंदों के पीछे, अपने बंदों के ऊपर, कि जब बंदा मोमिन खुद को अल्लाह के सिपुर्द कर देता है, नेकी करता है, तो कुछ मकामात ऐसे आते हैं कि खुदा उसको जबरदस्ती से नेकी की तरफ ले जाता है। इसकी एक मिसाल मसलन बाद दफा बीमारी आती है, बाद दफा मुसीबतें नाजिल हो जाती हैं, लेकिन ये मोमिन की बेहतरी के लिए, ये अल्लाह की जबरदस्ती है कि उसकी इस्लाह के लिए खुदावंद आलम ऐसे ऐसे जराये से काम लेता है। यह गजब नहीं है, कहर है, लेकिन कहर अलग है और गजब अलग है। इसके बाद एक लफ्ज वजाहत तलब है, जब कुरानी मिसालों की तशरीफ मौजू शिफा की तरफ हो जाती है, इसका क्या मतलब? तशरीफ तशरीफ गर्दान, तशरीफ फेरना, जिस तरह एक ही लफ्ज के मुख्तलिफ सीरे बनते हैं गर्दान में, इसी तरह हालांकि उनका मादा एक होता है, मतलब एक होता है, और लेकिन थोड़े से फर्क के साथ उसमें मुख्तलिफ सीरे बनते हैं। इसी तरह कुरान में एक ही हकीकत है, लेकिन मुख्तलिफ मिसालों की वजह से उनमें तशरीफ होती है, तब्दीली होती है, और वो मिसालें एक दूसरे में मुंतकिल हो जाती हैं। अभी मिसाल रसी की मिसाल थी, फिर तावर की मिसाल हो गई, हालांकि बात एक ही है, फिर थोड़ी देर में नूर की मिसाल होगी, फिर कुछ देर के बाद रूहानी गजा की मिसाल होगी, फिर कुछ वक्त के बाद एक दरख्त की मिसाल सामने आएगी, और इसी तरह हजारों मिसालें सामने आएंगी। तो जो भी मिसाल सामने हो उसमें वही हकीकत होगी, लेकिन हकीकत में कोई तब्दीली नहीं होगी, मिसालों में तब्दीली होगी। इस तरह जब कुरान का अहम मौजू दवा और शिफा बनता है, तो उस वक्त तमाम कुरानी मौजूआत का रुख इसी शिफा की तरफ हो जाते हैं। तो उस वक्त यानी शिफा दवा इलाज से मुतलक बहुत से मुतरादिफात सामने आते हैं, यानी हम मानी अल्फाज, हालांकि जाहिर तौर पर देखा जाए तो महदूद अल्फाज हैं। बीमारी से मुतलक एक तो मरज का लफ्ज है, सकम का लफ्ज है, और इसके सामने मुकाबले में शिफा का लफ्ज है, वगैरह महदूद अल्फाज है इस हमारे मौजू से मुतलक। लेकिन जब इस कानून की रोशनी में जब देखते हैं तो बहुत से अल्फाज मुतरादिफात बनते हैं, मसलन शिर्क भी बीमारी के मानी में सामने आता है, जहालत भी, शक भी, तारीकी भी, और ऐसे बहुत से अल्फाज मुतरादिफात की शक्ल में सामने आने लगते हैं। ये कुरान का कानून। इसके बाद आखिर में एक तरफ सेहत से मुतालिक कोई लफ्ज है, और दूसरी तरफ मरज से मुतालिक एक लफ्ज है, उसके मुकाबले में ये सिर्फ मिसाल है, लेकिन ऐसे बेशुमार अल्फाज है कुरान में। और उम्मीद है कि हमारे अजीजान इन मकालों को आसानी समझ लेंगे, और आखिर में दरख्वास्त है कि आप हमेशा इस काम को आगे बढ़ाने के लिए दुआ करते रहिएगा, क्योंकि यह खान हिम्मत का काम है, एक फर्द का काम नहीं है, और हमारा ये उसूल रहा है कि एक फर्द में अपनी सारी ताकतों को जमा करें, और अगर अगरचि जाहिर में किसी एक काम को एक फर्द अंजाम देता है, लेकिन हकीकत में वो काम हम सब मिलकर करते हैं, क्योंकि हम रोशनास होने का दावा रखते हैं और मोनोरियलिज्म का दावा रखते हैं। इसलिए तो इसी के साथ ये मज़मून ख़त्म हो जाता है, और अगर आपके नज़दीक कोई ज़रूरी सवाल है तो वो पूछा जाए, तो वक्त को सामने रखते हुए उस सवाल के जवाब की कोशिश करें। शुक्रिया, मेहरबानी, बहुत बहुत शुक्रिया, बहुत बहुत।